मुक्ति को मार्ग,
मुक्ति को मार्ग ये तो उन लाभे की बाजारे सचार जीवन होने ने हूँ स्वगाम जाना लाई स्वगाम जाना लाई स्वगाम जाना लाई।
नमस्कार, कार्यक्रम मुक्तिको मार्गमा तपाईहरू सबैलाई हार्दिक स्वागत छ। प्रिय श्रोता, यो कार्यक्रम अन्तर्गत हामी पवित्र शास्त्र बाइबलको क्रमबद्ध रूपले अध्ययन गर्दछौं। हाम्रो उद्देश्य यो हो, तपाईहरू परमेश्वरको वचनको रहस्य अझै धेरै गरेर जान्नुहोस् र यसलाई आफ्नो व्यवहारिकताको जीवनमा लागू गरेर आत्मिक जीवनमा बढ्न सक्नुहोस्। त सुन्नुहोस्, तपाईहरूको लागि प्रस्तुत छ यो वचन अध्ययन।
मित्र, प्रभु येशूको मधुर नाममा तपाईँ सबैलाई नमस्कार छ। साथै यस बाइबल अध्ययन कार्यक्रममा हार्दिक स्वागत गर्न चाहन्छु। आशा गर्दछु तपाईँ सबै मनको तयारीमा र प्रार्थना सहित परमेश्वरको वचन अध्ययन गर्न तयारी साथ रेडियोको अगाडि आइपुगिसक्नु भएको छ। प्रभु आज पनि आफ्नो वचनद्वारा हामी हरेकसँग बोल्न गइरहनु भएको छ। त मित्र, बाइबल अध्ययनको क्रममा अघिल्लो दिनमा हामीले योहन्ना 17 अध्याय पद 1 5 पदसम्मबाट वचन देखिरहेका थियौँ, जहाँ हामीले देख्यौँ येशु आफ्नै निम्ति प्रार्थना गर्नुहुन्छ। मित्र, म यो कुरा अवगत गराउन चाहन्छु कि सबभन्दा पहिले आफ्नै निम्ति प्रार्थना गर्ने काम कुनै स्वार्थपनको चिनो होइन। म विश्वास गर्दछु कि जब हामी परमेश्वर कहाँ प्रार्थनामा जान्छौँ, हामीले आफ्ना हृदय र जीवनहरू परमेश्वरसँग सही गर्नुपर्दछ। मित्र, हामीले अरूहरूको निम्ति प्रार्थना गर्नभन्दा पहिले हामीले आफ्नै निम्ति प्रार्थना गर्न आवश्यक छ। यो स्वार्थपन होइन। हामीले अघिल्लो दिनमा देख्यौँ येशूले आफ्नो निम्ति प्रार्थना गर्नुहुन्छ। आज हामी योहन्ना 17 अध्याय पद 6 लिएर 26 पदसम्मबाट देख्नेछौँ। सबभन्दा पहिले हामी देख्नेछौँ येशूले आफ्ना चेलाहरूको बारेमा प्रार्थना गर्नुहुन्छ। योहन्ना 17 अध्याय 6 हेर्दै अगाडि बढौँ। यहाँ यस प्रकार लेखिएको छ, ती मानिसहरूलाई जसलाई संसारबाट तपाईँले मलाई दिनुभयो तपाईँको नाउँ मैले प्रकट गरिदिएँ, ती तपाईँका थिए औ ती तपाईँले मलाई दिनुभयो र तिनीहरूले तपाईँको वचन पालन गरेका छन्। मित्र, येशूले प्रार्थना गर्नुभयो संसारबाट जुन मानिसहरू अर्थात् चेलाहरू तपाईँले मलाई दिनुभयो तिनीहरूलाई तपाईँको नाउँ मैले प्रकट गरिदिएको छु। येशूले उहाँका चेलाहरूमा परमेश्वरलाई प्रकट गर्नुभएको थियो। ती चेलाहरू सुरुमा परमेश्वरबाट चुनिएका थिए, एफेसी 1:4 अनुसार, अनि तिनीहरू परमेश्वरका थिए। परमेश्वरले तिनीहरू येशूलाई दिनुभयो, युहाना 6:37 अनुसार। परमेश्वरले तिनीहरूलाई संसारबाट निकालेर येशूको हातमा सुम्पिदिनुभयो। भनिएको छ, ती मानिसहरूलाई जसलाई संसारबाट तपाईँले मलाई दिनुभयो तपाईँको नाउँ मैले प्रकट गरिदिएँ, ती तपाईँका थिए औ ती तपाईँले मलाई दिनुभयो र तिनीहरूले तपाईँको वचन पालन गरेका छन्। आगे पद 7-8 भनिएको छ, सबै जे जे तपाईँले मलाई दिनुभएको छ ती तपाईँतर्फका हुन् भन्ने अब तिनीहरूलाई थाहा भएको छ, किनभने जुन कुराहरू तपाईँले मलाई दिनुभयो मैले तिनीहरूलाई दिएको छु औ तिनीहरूले ती ग्रहण गरे औ म तपाईँबाट आएको हुँ भन्ने साँच्चै तिनीहरूले थाहा पाए औ तपाईँले मलाई पठाउनु भएको हो भनी तिनीहरूले विश्वास गरे। प्रभुले तिनीहरूलाई पिताको वचनहरू दिनुभयो। यो महत्त्वपूर्ण कुरा हो। उहाँले तिनीहरूलाई धन, सम्पत्ति, जाइजेथा, गाडी, घर इत्यादि दिनुभएन, बरु पिताको वचन दिनुभयो। येशु यहाँ साक्षी दिनुहुन्छ कि यी चेलाहरूले विश्वास गरे कि उहाँ पिताबाट आउनुभएको थियो। तिनीहरूले चिने कि उहाँ को हुनुहुन्थ्यो। तिनीहरूले उहाँको उद्देश्यको बुझेका थिएनन्। अनि विशेष गरी निश्चय नै उहाँको मृत्यु र पुनरुत्थानका तिनीहरूले पहिले बुझेका थिएनन्। तर तिनीहरूले यी तीन सालको अवधिमा अर्थात् येशूसँग रहेको यी तीन साल अवधिमा भयङ्कर प्रगतिहरू गरे। तिनीहरूले थाहा पाए कि उहाँ परमेश्वरबाट आउनुभएको थियो र तिनीहरूले विश्वास गरे कि परमेश्वरले उहाँलाई पठाउनु भएको थियो। आगे पद नौमा भनिएको छ, म तिनीहरूका निम्ति बिन्ती गर्छु, संसारको निम्ति त म बिन्ती गर्दिन, तर तिनीहरूकै निम्ति जसलाई तपाईँले मलाई दिनुभएको छ, किनभने तिनीहरू तपाईँकै हुन्। मित्र, म के चकित पार्ने कथन बनाउँछु जुन उहाँले भन्नुभएको कथन भन्दा चकित पार्ने कथन छैन? प्रभु येशु आज संसारको निम्ति प्रार्थना गर्नुहुन्न। प्रभु येशु आज संसारको निम्ति प्रार्थना गर्नुहुन्न। उहाँको अन्तर्विन्ती गर्ने सेविकै खाली आफ्नै जनहरूको निम्ति हो जो संसारमा छन्। उहाँ संसारको निम्ति प्रार्थना गर्नुहुन्न। उहाँ संसारको निम्ति मर्नुभयो। उहाँले यो भन्दा धेरै अरू के चाहिँ गर्न सक्नुहुन्थ्यो? उहाँले पवित्र आत्मा संसारलाई पाप, धार्मिकता र इन्साफको विषयमा दोषी ठहराउन पठाउनु भएको छ। येशु ख्रीष्टले खालि आफ्नै जनहरूको निम्ति मात्र प्रार्थना गर्नुहुन्छ। म तिमीहरूका निम्ति बिन्ती गर्छु, संसारको निम्ति त म बिन्ती गर्दिन, तर तिनीहरूकै निम्ति जसलाई तपाईँले मलाई दिनुभएको छ, किनभने तिनीहरू तपाईँकै हुन्। पद दशमा भनिएको छ, मेरा सबै थोक तपाईँका हुन् औ तपाईँका मेरा र तिनीहरूमा मेरो महिमा भएको छ। उद्धारको सम्पूर्ण उद्देश्य येशु ख्रीष्टमा महिमा ल्याउनु हो। पद एघारमा भनिएको छ, म फेरि संसारमा हुँदिन, तर यिनीहरू त संसारमा हुन्छन्, म चाहिँ तपाईँ कहाँ आउँछु। हे पवित्र पिता, जो तपाईँले मलाई दिनुभएको छ, तपाईँको नाउँमा तिनीहरूलाई जोगाई राख्नुहोस् र तिनीहरू पनि हामी जस्तै एक हुन्। उहाँले दुई अद्भुत सुन्दर कुराहरूको निम्ति प्रार्थना गर्नुहुन्छ। उहाँले हाम्रो निम्ति जोगाई राख्न प्रार्थना गर्नुहुन्छ। तपाईँ जोगाई वा सुरक्षित राखिनुहुनेछ, किनभने तपाईँ पवित्र आत्माद्वारा छाप लगाइनु भएको छ। र अर्को कुरा, तपाईँको उद्धारकर्ता तपाईँको निम्ति प्रार्थना गरिरहनु भएको छ, अन्तर्विन्ती गरिरहनु भएको छ। अनि उहाँको अर्को विन्ती चाहिँ यो हो कि हामी एक हौँ। उहाँले विश्वासीहरूको एकताको लागि प्रार्थना गर्नुहुन्छ। सबभन्दा पहिले उहाँ प्रार्थना गर्नुहुन्छ कि उहाँले पितासँग प्रार्थना गर्नुहुन्छ कि उहाँका हरेक सत्यजन एक हुन सकुन्। यो कुराको ध्यान दिनुहोस् कि उहाँ हामीसँग वा कुनै चर्च अधिकारीहरूसँग प्रार्थना गरिरहनु भएको छैन, बरु उहाँ पितासँग प्रार्थना गरिरहनु भएको छ। अनि उहाँ प्रार्थना गर्नुहुन्छ कि हामी पनि तिनीहरू जस्तै एक हौँ, मतलब पिता र पुत्र जस्तै हामी पनि एक हौँ। पिताले आफ्नो पुत्रको प्रत्येकको प्रार्थनाको उत्तर दिनुभएको छ, अनि उहाँले यो प्रार्थनाको पनि उत्तर दिनुभएको छ। त्यहाँ संगठित एकता छ जुन परमेश्वरले बनाउनु भएको छ। पवित्र आत्माले हरेक सत्य विश्वासीहरूलाई लिनुहुन्छ र ख्रीष्टको बदन वा शरीरमा बप्तिस्मा दिनुहुन्छ। तिनीहरूलाई ख्रीष्टको बदनमा पहिचान गर्नुहुन्छ। यसको अनादर तब हुन्छ जब विश्वासीहरू आपसमा विभाजित हुन्छन्। तर त्यहाँ खालि एउटा सत्य चर्च छ र येशु ख्रीष्टमा हरेक विश्वासी त्यो चर्चको सदस्य हो। यसलाई ख्रीष्टको बदन वा शरीर भनिन्छ। यहाँ भनिएको छ, म फेरि संसारमा हुँदिन तर तिनीहरू त संसारमा हुन्छन्, म चाहिँ तपाईँ कहाँ आउँछु। हे पवित्र पिता, जो तपाईँले मलाई दिनुभएको छ तपाईँको नाउँमा तिनीहरूलाई जोगाइराख्नुहोस् र तिनीहरू पनि हामी जस्तै एक हुन्। अनि पदबारमा भनिएको छ, जब म तिनीहरूसित थिएँ तपाईँले मलाई दिनुभएकाहरूलाई तपाईँको नाउँमा जोगाइराखेँ र तिनीहरूको रक्षा गरेँ, औ तिनीहरूमध्ये अरू कोही नष्ट भएन, केवल विनाशको छोरो मात्र, कि धर्मशास्त्र पूरा होस्। मित्र, निश्चय नै यहुदा इस्करियोती विनाशको छोरा थिए र तिनले आफ्नो सम्बन्धमा अगमबाडीको परिपूर्ण गरे। आगे पद 13 भनिएको छ, तर अब म तपाईँ कहाँ आउँछु औ यी कुरा म संसारमा बोल्दछु कि तिनीहरू आफैमा मेरो आनन्द पूरा होस्। मित्र, परमेश्वर हामी अति नै गम्भीर ख्रिस्टियन भएको चाहनुहुन्न। उहाँ यस कारण आउनुभयो ताकि हाम्रा जीवनहरू आनन्द, उहाँको आनन्दले हर्षले पूरा हुन सकोस्, भरिन सकोस्। आगे पद 14 भनिएको छ, मैले तिनीहरूलाई तपाईँको वचन दिएँ तर संसारले तिनीहरूलाई घृणा गर्यो, किनकि तिनीहरू संसारको होइनन् जस्तो म संसारको होइन। मित्र, आज संसारमा परमेश्वरको वचन समस्याको कारण भएको छ। बाइबल आज संसारमा सबभन्दा उत्तम क्रान्तिकारी पुस्तक हो। यो तपाईँ आफैलाई उद्धार गर्न सक्नुहुन्न, तर खालि ख्रीष्टले मात्र तपाईँलाई उद्धार गर्न सक्छ भन्ने कुरा सिकाउने क्रान्तिकारी पुस्तक हो। अनि तपाईँ यस संसारलाई उत्तम बनाउन सक्नुहुन्न, खालि प्रभु येशूले मात्र त्यो गर्न सक्नुहुन्छ। यो क्रान्तिकारी वा ठूलो आमूल परिवर्तन ल्याउने हो र संसारले यसको सुन्न चाहँदैन। तिनीहरू केही बोट बिरुवा रोपेर प्रदूषणको हटाउन कोसिस गर्छन्। समस्या यो हो, प्रदूषण मानव हृदयमा छ। भनिएको छ, मैले तिनीहरूलाई तपाईँको वचन दिएँ तर संसारले तिनीहरूलाई घृणा गर्यो, किनकि तिनीहरू संसारका होइनन् जस्तो म संसारको होइन। आगे पद 15 भनिएको छ, तपाईँले तिनीहरूलाई संसारबाट लैजानुहोस् भन्ने म बिन्ती गर्दिन, तर तिनीहरूलाई दुष्टबाट जोगाइराख्नुहोस्। मित्र, फेरि यो कुराको देख्न चकित पार्ने कुरा हो कि उहाँ प्रार्थना गर्नुहुन्न कि हामीलाई संसारबाट लगिएको। मित्र, आज संसारमा तपाईँ र मलाई राख्नु भएर उहाँले महिमा पाउनुहुन्छ। हामी सोच्दछौँ कि स्वर्गीय यात्रामा उठै लगिने कुरा अति नै अद्भुत सुन्दर कुरा हो, अनि निश्चय नै यो हो। अनि हामी सोच्दछौँ कि स्वर्गीय यात्रामा उठाइ लगिने कामले परमेश्वरमा महिमा ल्याउँदछ अनि यसले ल्याउँछ पनि। तर एउटा कुरा हामी बुझौँ कि परमेश्वर आज तपाईँ र मलाई पृथ्वीमा राख्नु भएर महिमा पाउनुहुन्छ, जस्तो कि परमेश्वरले यस फुच्चे प्रचारकलाई जान्नुहुन्छ। यदि तपाईँले यस फुच्चे प्रचारकलाई जान्नुभए तपाईँ जान्नुहुने थियो कि यस संसारमा मलाई जोगाइराख्ने काम परमेश्वरको निम्ति आश्चर्य काम हो। हामी स्वर्गीय यात्राको लालसा गर्दछौँ। प्रकाश 22 अध्यायको 17 पदमा भनिएको छ, आत्मा र दुलही भन्दछ आउनुहोस्, पवित्र आत्मा यस संसारदेखि थकित हुनुहुन्छ, उहाँ दुखित हुनुभएको छ, उहाँ भन्नुहुन्छ आउनुहोस्। हामी पनि थाकिसकेका छौँ र जति पनि ख्रीष्टका दुलही हुन् भन्छन् आउनुहोस्। तर येशु प्रार्थना गर्नुहुन्न कि हामीलाई संसारबाट लगियोस्, बरु हामीलाई दुष्टबाट शैतानबाट जोगाइ राखियोस् भनी प्रार्थना गर्नुहुन्छ। अनि म यहाँ एक क्षण पनि यस संसारमा हुने थिइनँ यदि मेरो प्रभुले मलाई दुष्टबाट जोगाइ नराख्नु भएको भए। मित्र, यदि हामीले यो पाठ सिके कि वास्तवमा यो अति नै सुन्दर आनन्दित कुरा हुँदैन र हामी सुस्केरा र चित्कार छोड्छौँ, विलाप गर्छौँ, शोक गर्छौँ, किनभने यहाँ जीवन अति नै मुस्किल कठिन छ, निश्चय नै मुस्किलमा छन्। उहाँले भन्नुभयो कि तिनीहरू निश्चय नै मुस्किल र कठिनका हुनेछन्, तर ढाडस गर, आनन्द गर, मैले संसारलाई जितेको छु। म विचार गर्दछु कि हरेक 24 घण्टा त्यहाँ स्वर्गीयमा अति नै महान हालेलुया सभा हुन्छ र स्वर्गीय दूतहरू भन्छन् के यो अद्भुत कुरा होइन कि यो फुच्चे प्रचारक अझै जोगाइ राखिएको छ, सुरक्षित राखिएको छ, त्यसलाई संसारबाट लैजानु अति नै सरल कुरा हो, साधारण कुरा हो, तर संसारमा जोगाइ राख्न वास्तवमा आश्चर्य काम हो। यदि हामीले यो सिके यसले हामीलाई सजिलै हाम्रा समस्याहरू, मानसिक तनावहरू र परीक्षाको सहन गर्ने शक्ति सामर्थ्य दिनेछ। प्रभु येशूले संसारमा हामीलाई राख्नु र दुष्टबाट जोगाइ राख्नु प्रार्थना गर्नु भएको छ। भनिएको छ, तपाईँले तिनीहरूलाई संसारबाट लैजानुहोस् भनी म बिन्ती गर्दिन, तर तिनीहरूलाई दुष्टबाट जोगाइ राख्नुहोस्। आगे पद 16 भनिएको छ, जस्तो म संसारको होइन तिनीहरू पनि संसारका होइनन्। आगे पद 17 भनिएको छ, सत्यले तिनीहरूलाई पवित्र गर्नुहोस्, तपाईँको वचन सत्य हो। पवित्र गर्नुहोस् भनेको अलग राख्नुहोस् भनेको हो। विश्वासी संसारको होइन, उसलाई अलग्गाइएको छ। यहाँ यस विचारसँग उल्लेख संकेत चाहिँ व्यक्तिमा भन्दा काममा छ। यो चाहिँ कामको निम्ति समर्पण हो। पवित्र आत्मा परमेश्वरको वचनद्वारा अलग्गाइएको छ। यसको मतलब वचनले परमेश्वरको मनको प्रकट गर्दछ। जब तपाईँ परमेश्वरको वचन पढ्नुहुन्छ तब विशेष किसिमको सेविकाइको लागि आफैलाई अलग्याउनुहुन्छ। हामी तब मात्र उहाँलाई सेवा गर्न सक्छौँ जब हामी उहाँको वचन थाहा पाउँछौँ र यस प्रति आज्ञाकारी पनि हुन्छौँ। आगे पद 18 र 19 भनिएको छ, जसरी तपाईँले मलाई संसारमा पठाउनुभयो मैले पनि तिनीहरूलाई संसारमा पठाएँ, तिनीहरू पनि सत्यमा पवित्र हुन् भनेर म आफैलाई तिनीहरूका खातिर पवित्र गर्दछु। मित्र, हामीलाई गवाही बोक्न संसारमा पठाइएका छौँ। उहाँले आफैलाई हामीसँग पहिचान गराउन अलग्याउनुहुन्छ र हामी यस संसारमा उहाँसँग पहिचान हुनै पर्दछ। भनिएको छ, जसरी तपाईँले मलाई संसारमा पठाउनुभयो मैले पनि तिनीहरूलाई संसारमा पठाएँ, तिनीहरू पनि सत्यमा पवित्र हुन् भनेर म आफैलाई तिनीहरूका खातिर पवित्र गर्दछु। यसपछि हामी देख्छौँ येशु आफ्नो मण्डलीको लागि प्रार्थना गर्नुहुन्छ। आगे पद 20 भनेको छ, म तिनीहरूका निम्ति मात्र बिन्ती गर्दिन तर तिनीहरूका वचनद्वारा मलाई विश्वास गर्नेहरूका निम्ति पनि। आफ्नो मनमा उहाँसँग तपाईँ र म पनि थियौँ, अहिले धेरै शताब्दी पछि हामी जान्दछौँ कि हाम्रा प्रधान पुजारी हाम्रो निम्ति प्रार्थना गरिरहनु भएको छ। पद 21 भनिएको छ, र तिनीहरू सबै एक हुन् जसरी हे पिता तपाईँ ममा औ म तपाईँमा तिनीहरू पनि हामीमा हुन् र तपाईँले नै मलाई पठाउनु भयो भनी संसारले विश्वास गरोस्। मित्र, यो प्रार्थनाको उत्तर दिइसकिएको छ। चर्च संगठित एकता हो। विश्वासीहरू ख्रिस्टमा एक हुन् किनकि चर्च एउटै बदन वा शरीर हो। कुनै पापीले ख्रिस्टलाई विश्वास गरेको क्षणमै त्यस पापीलाई ख्रिस्टको बदन वा शरीरमा राखिन्छ वा हालिन्छ। यदि विश्वासीहरूले त्यस एकताको संसारमा प्रकट गरे, संसार ख्रिस्टसँग अति नै धेरै प्रभावित हुने थियो। प्राय जसो संसारले विश्वासी आपसमा घृणा गरेको देख्दछ, जुन एक कारण हो कि तिनीहरूले ख्रिस्टलाई ग्रहण गर्दैनन्। आगे पद 22 र 23 भनिएको छ, औ जस्तो हामी एक छौँ तिनीहरू पनि एक हौन भनी तपाईँले मलाई दिनुभएको महिमा मैले तिनीहरूलाई दिएको छु। म तिनीहरूमा औ तपाईँ ममा र तिनीहरू सम्पूर्ण एकै हुन्। तपाईँले नै मलाई पठाउनु भयो र तपाईँले मलाई प्रेम गर्नुभएको झैँ तिनीहरूलाई पनि प्रेम गर्नुभयो भनी संसारले जानोस्। म तिनीहरूमा औ तपाईँ ममा, ओ यो कति सुन्दर कुरा छ। केवल परमेश्वरको आत्माले मात्र त्यो पूरा गर्न सक्छ। पिता र पुत्र बीचमा रहेको एकताको अस्तित्व त्यो एकता हो जुन विश्वासी र प्रभु येशू बीच अस्तित्वमा रहनु पर्दछ। तपाईँले मलाई प्रेम गर्नुभए चाहिँ तिनीहरूलाई पनि प्रेम गर्नुभयो। यसको अर्थ हो परमेश्वरले तपाईँलाई त्यति नै धेरै माया गर्नुहुन्छ जति उहाँले येशूलाई प्रेम गर्नुहुन्छ। पद 24 भनिएको छ, हे पिता म इच्छा गर्दछु कि जो जो तपाईँले मलाई दिनुभएको छ तिनीहरू पनि म जहाँ छु मसितै हुन् र तपाईँले मलाई दिनुभएको मेरो महिमा तिनीहरूले देखुन् किनकि तपाईँले संसारको उत्पत्ति भन्दा पहिलेदेखि नै मलाई प्रेम गर्नुभयो। स्वर्गीयमा नै उहाँसँग पूर्ण संगति हुनेछ। म विचार गर्दछु कि यही नै परमेश्वरको मानिसलाई सृष्टि गर्ने उद्देश्य थियो। पृथ्वीमा त्यहाँ अन्य प्राणीहरू छन् तर परमेश्वरले मानिसहरूलाई त्यस्तो प्राणी बनाउनु भयो जससँग उहाँले संगति गर्न सक्नुभयो। परमेश्वरले मानिसलाई आफ्नो स्वतन्त्र इच्छा सहित बनाउनु भयो र यद्यपि मानिसले पाप गरे तापनि परमेश्वरले उसको संगति चाहनुहुन्छ। स्वर्गीय अति नै सुन्दर अद्भुत हुन गइरहेको छ र यो महत्त्वपूर्ण हुनेछ किनभने उहाँका हरेक भेडा त्यहाँ उहाँसँगै हुनेछ। प्रभु येशूको महिमा हेरेर विश्वासी सन्तुष्टि हुनेछन्। मोसाले परमेश्वरको महिमा हेर्न बिन्ती गरे, फिलिपले पनि पितालाई हेर्न बिन्ती गरे, तर जब हामी उहाँको उपस्थितिमा आउँछौँ हामी उहाँको महिमा देख्नेछौँ अनि त्यही नै लक्ष्य हो जुनमा हामी बढिरहेका छौँ। पद 25 भनिएको छ, हे धार्मिक पिता संसारले तपाईँलाई चिनेन तर मैले तपाईँलाई चिने औ तपाईँले मलाई पठाउनु भयो भनी यिनीहरूले थाहा पाए। पिताबाट पठाइले वास्तवमा उद्धारको सारा उहाँको सेवाको अङ्गाल्दछ। हरेक विश्वासीले जान्दछ कि पिताले उहाँलाई पठाउनु भयो र उद्देश्य चाहिँ हाम्रा पापहरूको निम्ति मर्नलाई थियो। आगे पद 26 भनिएको छ, मैले तिनीहरूलाई तपाईँको नाउँ परिचित गराएँ औ परिचित गराउनेछु र जुन प्रेमले तपाईँले मलाई प्रेम गर्नुभयो त्यो तिनीहरूमा होस् र म तिनीहरूमा हौ। उहाँले अन्तिम कुरा के उल्लेख गर्नुहुन्छ भने उहाँको प्रेम हाम्रा हृदयहरू हाम्रा जीवनहरूमा हुन सकुन्। हामी अनुग्रहको बारेमा र विश्वासको बारेमा धेरै कुरा गर्दछौँ तर उहाँको हृदयको महान इच्छा यो हो कि उहाँको प्रेम ती व्यक्तिहरूको जीवनमा प्रकट हुनु पर्दछ जसलाई उहाँले उद्धार गर्नुभएको छ। यसले मलाई लाग्छ आज हामी धेरैको निम्ति उहाँको अगाडि हाम्रो अनुहारलाई शरमले लुकाउन बाध्य गराउँछ। मेरो मित्र, उहाँको प्रेम तपाईँमा कति प्रकट भएको छ? प्रभु येशू ख्रिस्ट हाम्रा प्रधान पुजारी हुनुहुन्छ। यो हिब्रूको पत्रीको महान सत्यता हो। पुरानो नियममा प्रधान पुजारीले सुन्दरता र महिमाको एपोद लगाउँथे, जुन छातीमा लगाउँथे, र त्यसमा इसरायलका कुलहरूका नामहरू खोपिएका हुन्थे। यसरी तिनले आफैसँग इसरायलका सन्तानको नामहरू बोक्दथे जब तिनी परमेश्वरको उपस्थितिमा जान्थे। यसले पुजारीको सामर्थ र शक्तिको बताउँछ। हेब्रू 7:25 हामीलाई येशु ख्रिस्ट हाम्रा प्रधान पुजारीको बारेमा भन्दछ। यहाँ भनिएको छ हेब्रू 7:25, यसै कारण पनि उहाँद्वारा परमेश्वरको नजिक आउनेहरूलाई उहाँले सम्पूर्ण उद्धार गर्न सक्नुहुन्छ, किनभने तिनीहरूको निम्ति अन्तर्विन्ती गर्नलाई उहाँ सधैँभरि रहनुहुन्छ। मित्र, ख्रिस्ट हामीलाई उद्धार दिन सक्नुहुन्छ। उहाँसँग सामर्थ र शक्ति छ। अनि प्रधान पुजारीको छाती पातामा 12 बहुमूल्य पत्थरहरू थिए र हरेकमा इसरायलको कुलका नाउँहरू थिए। जब प्रधान पुजारी छाती पाता लगाएर परमेश्वरको उपस्थितिमा जान्थे, उसले प्रभु येशु ख्रिस्टको तस्विर दिन्थ्यो, जो हाम्रो निम्ति परमेश्वरको दाहिने हातमा अन्तर्विन्ती गर्दै बसिरहनु भएको छ। प्रभुले आफ्नो सामर्थ वा शक्तिको बाहुमा बोक्नु मात्र हुन्न, तर मित्र, उहाँले आफ्नो छातीमा, आफ्नो हृदयमा बोक्नुहुन्छ, जुनले उहाँको प्रेमको बताउँछ। उहाँसँग सारा शक्ति छ र उहाँ हामीलाई प्रेम गर्नुहुन्छ। प्रभु आफ्नो वचन अध्ययनद्वारा हरेकलाई आशिष दिउन्।
प्रिय श्रोता, यो कार्यक्रम अघि बढ्नको लागि हामी तपाईँबाट पत्रद्वारा सहायता माग्छौँ। यसकारण आज नै हामीलाई यस कार्यक्रम सम्बन्धी पत्र लेख्न आवश्यक, हामी औधि आनन्दित हुनेछौँ। साथै कुनै गीत सुन्न चाहनुहुन्छ भने हामीलाई गीतको बोलसहित लेखी पठाउन आवश्यक, हामी तपाईँको निम्ति प्रसारित गरिदिनेछौँ। त ठेगाना लेख्न आवश्यक, कार्यक्रम मुक्तिको मार, पोस्ट बक्स नम्बर 3-2 बुटवल, रूपिन्देही, लुम्बिनी, नेपाल। कार्यक्रम मुक्तिको मार, पोस्ट बक्स नम्बर 3-2 भुटवल, रूपिन्देही, लुम्बिनी, नेपाल। अनि भारतमा कार्यक्रम मुक्तिको मार्ग विश्ववाणी जीपीओ बक्स नम्बर 87 सिलगढी 7-3-4-4-0-1। कार्यक्रम मुक्तिको मार्ग विश्ववाणी जीपीओ बक्स नम्बर 87 सिलगढी 7-3-4-4-0-1। साथै तपाईँले हामीलाई इमेलद्वारा पनि पत्र पठाउन सक्नुहुन्छ। हाम्रो इमेल ठेगाना हो nepalittb@radiovv.org। हवस् त श्रोता, आजलाई यस गीत सुनाउँदै बिदा चाहन्छौ। नमस्कार।
नमः।